साहित्यकार रोजा घिमिरेज्यू, हालै आएको भुइँचालो, पहिलो पटकको भुइँचालोमा कहाँ के गर्दै हुनुहुन्छ, के सम्झना हामीलाई बताउनुहुन्छ?
त्यो दिन चाहिँ हाम्रो यो 3 बजे चाहिँ साहित्यिक नेपाल साहित्यिक पत्रकार संघको मिटिङ भनेर बोलाएको थियो। अब त्यसमा जाने भन्ने मनस्थिति बनाइरहेका थिएँ। म खाना खाएर आराम गरिरहेका थिएँ आफ्नै कोठामा। अचानक अब कोठै एकदम थर 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 हुन्ला। मेरो अनि छोरा बुहारीले के भयो, मैले त त्यो होस पनि गर्न सकिनँ। म एक्लै थिएँ कोठामा, अनि मेरो कान्छो छोरा बुहारी प्रतीक र उसको श्रीमती बुवा भैँचालो भैँचालो भन्न थाले। अनि म बाहिर निस्कन थाले। उनीहरूले चाहिँ जानु हुँदैन भने मेरो श्रीमती चाहिँ फेरि उता भान्सातिर थिइन्, अब उसलाई पनि बोलाए। अब ठुलो छोरा यहाँ थिएन, ठुलो छोरा चाहिँ फेरि बाहिर गएको थियो विराटनगरतिर। हामी त त्राई त्राई, अनि त्यो ढोकाको त्यो छोरा बुहारीले नै त्यो ढोकाको उसमा उभिन लगाए, सँगारमा हामी दुईजनै बुढाबुढी एकतिर अनि उता छोरा बुहारीहरू एकतिर ढोकामा उभिएर, अनि त्यो अलिक कम भएपछि अनि तल गयौँ। यत्रो त्यो पानी बग्यो त्यहाँ अघि, अब हामी त छक्क एकदम धुलो आएको छ कोठाभित्रै, कोठाबाट देख्छौँ हामी त्यही सँगारबाट पानी पनि बग्या छ, कहाँ कहाँबाट पानी आयो केही विचारै गर्न सकिएन, अनि धुलो एकदम आएको छ, के भयो के भयो भन्ने लाग्यो। पछि पो त्यो फिल्टरहरू सब चाहिँ ऊ भएछ, ढलेछ, फिल्टरबाट पानी बगेछ है। अनि अब धुलो त अब कहाँ कहाँबाट त्यो चराक चुरो के भएको, अन्त अन्त बाहिरको पनि आयो। अनि भागेर हामी तल गयौँ, तल गएर हाम्रो कम्पाउन्डमा अलिक खुला ठाउँ छ एउटा भाइको चाहिँ कम्पाउन्डमा, त्यहाँ गएर बस्यौँ सबै। अनि हेर्छौँ त्यो एकछिनपछि फेरि आउँछ त्यो हाम्रो मेरो घर अगाडि रेडियो सिटीको चाहिँ एउटा अग्लो टावर छ, त्यो टावर हेर्दा त्यो टावर चाहिँ एकदम हल्लिएको देखिन्छ, त्राही त्राही। अब घरमा त पस्ने स्थिति नै छैन, अब घरै गर्छौँ गर्नु हुने हो कि के हो कि भन्ने भयो। फेरि अब बाहिर गएको मेरो जेठो छोरा अनि मेरो बहिनीहरू, त्यो बहिनीलाई चाहिँ आसाम पुर्याउनलाई विराटनगरसम्म गएको थियो मेरो जेठो छोरो, अब उसले पनि फोन गर्दो रहेछ, यहाँ फोनै नलाग्ने, सारा संसार नै विच्छेद भइहाल्यो। अब को कहाँ के कसो, अब उनी छैन, बत्ती छैन हगि, अनि बत्ती नभएपछि पानी छैन, पानी नभएपछि अब सारा चौपट, अब बाथरुम छैन, टोइलेट छैन, खानापिना घरको कुरै भएन। त्यसपछि हामी यो बाहिर चौरमा गयौँ, त्यहाँबाट घरबाट निस्केर फेरि, अनि चौरमा त सारा मान्छे जम्मा भएका छन्, अनि चौरमै बस्यो त्यो दिन राति 11 बजेसम्म। हामी चाहिँ चौरमै बुढाबुढी एउटा टेन्टमा, अनि मेरो छोरा बहिनीहरू अर्को टेन्टमा, त्यसरी चाहिँ बस्यो। पानी पर्न थाल्यो, पानी पर्न थालेपछि अब त्यहाँ पनि फेरि त्यो पानी आउने, अब त्यो बस्न सकिने स्थिति भएन। जे होला जे होला, अब घरमै तल चाहिँ बेसमेन्टमा बस्ने भनेर हामी सबै नै तलै नै आयौँ, तलै बेसमेन्टमा चाहिँ सुत्यौँ त्यहाँ। तर मेरो श्रीमती चाहिँ अब फेरि हामीभन्दा पनि बढी निडर हो, जे होला होला म त आफ्नो ओछ्यान छोडिदिन भने त ऊ त अब त्यही दिनदेखि नै माथि नै आफ्नो ओछ्यानमै सुत्या सुते, तल सुत्नै नमान्ने। अब केही भयो भनेदेखि ठुलो तल झर भन्छौँ, अब म त यसै गर्छु भनिन् उनले, ऊ चाहिँ माथि नै सुतिन्न, हामी तल सुत्यौँ। अनि हामी त 3-4 दिनसम्म त्यो खानापिना पनि पाकेन घरमा, किनभने पानी छैन कि, अब ट्याङ्कीमा पानी चलाउनु पाइँदैन, बिजुली छैन, अनि त्यो चिउरा दालमुट भुजिया यस्तै ल्यायो खायो, त्यस्तो गर्यो। अनि फेरि पानी चाहिँ अब टोयलेटको लागि बाथरुमको लागि अलिअलि पनि बचाउनु पर्यो भनेर भएको पानी पनि टोयलेटहरूलाई मात्रै युज गरियो। अनि हामीले 4 दिनपछि मात्रै त्यो खाना गऱ्यौँ। मोबाइलमा फेरि चार्ज सिक्किउ कति छैन, अनि त्यही टोलमा यहाँ एउटा केटाहरूको ग्रुपले चाहिँ त्यो चार्ज गर्नलाई जेनेरेटरबाट उनीहरू ल्याएछन् र जेनेरेटरबाट मोबाइल चार्ज गरियो, अनि मात्रै यसो बाहिर अलिअलि सम्पर्क हुन सक्यो। घरमा आएर ल्यान्डलाइनबाट कुरा गर्ने, माथि आउनु त डर लाग्ने भइगयो, माथि आउँदै आइएन। 4 दिनपछि मात्रै अनि बाहिर अलि सम्पन्न सम्पर्क चाहिँ सहज भयो, अनि बत्ती पनि आयो, त्यसपछि चाहिँ घर आएर खाना खाना बनाउने उ गर्ने गरियो। यो मनस्थिति चाहिँ ठिक छैन, त्राई त्राई अहिलेसम्म पनि है। अब सारा कामका चौपट छ, मेरो त्यो रक्षा पत्रिका चौपट छ, अब केही लेख्ने ओर्ने पनि अब केही हुँदै हुँदैन। यस्तो यस्तो त्राई त्राईको अवस्था यो अहिलेसम्म नभोगेको, पहिले पहिले पनि भैँचालो आएको हो, 45 सालमा पनि भैँचालो आएको, अलिअलि कामै अब काठमाडौँ त्यो बेला धरान भक्तपुरमा अलि उभा नोक्सान भएको बेला त्यस्तो अनुभव चाहिँ थिएन। त्यो आयो अनि गयो। अब यसपालि त यो के हो, यो दिनहुँ आइरहेछ, चार पाँच पटक अहिलेसम्म करौँ चोटि गइसक्यो, त्राई त्राई भएर बसिया छ। यस्तै स्थिति छ, यसलाई 90 सालको भैँचालो भनेर हामी बुढापाकाहरूसँग सुन्थ्यौँ, तर यो त अब 90 सालभन्दा पनि महाभूकम्प जस्तो लाग्यो हामीलाई त। फेरि यो अनेक हल्ला, यो अमेरिकाबाट फलामै साइन्टिस्टले यसो भनेको छ, नासाले यसो भनेको छ भन्ने यस्तो हल्ला ल्याएर पनि मान्छेलाई त्राही त्राही पारिदिया छ। यो ज्योतिषले यस्तो भविष्यवाणी गर्यो भनेको छ, अब फेरि मान्छे अलि ठिक भएको पनि गएर बसे। अनि त्यसपछि 29 गते अब मान्छेहरू घरमा पैसकेका थिए, 29 गते फेरि अर्को आइदियो त्यो ठुलो, त्यसले गर्दा फेरि झन् त्रसित मान्छेहरू। यस्तै यस्तै स्थिति छ बासुजी, अब हामी त यहाँ बसिराखेका छौँ, यस्तै छ।
अनि यहाँहरूलाई अब परिवारमा कसैलाई हानि घाउ चोट लाग्ने अथवा चाहिँ घरको चाहिँ हानि नोक्सानीहरू केही त्यस्तो भयो कि भयो?
त्यो हाम्रो आफ्नो यहाँ मेरो वरिपरि आफ्नो दाजुभाइको हाम्रो टोलमा त्यति नोक्सानी भएन, तर साहित्यकारहरूकै कुरा गर्दाखेरि चाहिँ हाम्रो यो साहित्यिक संस्थाहरूको कुरा आज रमेश विकल प्रतिष्ठानको रमेश विकलले प्रयोग गरेको जुन घर थियो अब त्यसलाई हामीले सङ्ग्रहालयको रूप दिन लागिराखेका थियौँ। त्यो त्यो त्यसको अध्यक्ष पनि मै नै छु। त्यो जीर्णोद्धार गर्ने भनेर सरकारले पैसा दिएको, करिब 5 लाख रुपियाँ हामीले लगाएर त्यो जीर्णोद्धार गर्दैथ्यौँ। अब त्यही स्थितिमा यो भैँचालोले त्यो पनि माटोमा मिलाइदिन्छ, त्यो घर ढलेर उभाएर। अनि रमेश विगलजीकै छोरा अर्को साहित्यकार नै विजय तालिथे, अब उनको घर पनि चर्किएर चिया चिया भएर घरमा बस्नै नहुने स्थिति भएर डेरा गरेर बस्नु परेको छ। अब रमेश विगलकै अर्को छोरा महेन्द्र तालिथे, उनको पनि घर चर्किएर उनी पनि बाहिर बस्नुपर्ने स्थिति छ। अर्को यो विजय पौडेल, त्यो बाल साहित्यको प्रकाशकहरू हो, उहाँको घर पनि त्यस्तै भएर उहाँ पनि बाहिर बस्नुपर्ने त्यो भएको छ। यस्ता कतिपय साहित्यकारहरूको पनि अवस्था त्यस्तो छ। अझै हामीले यहाँ रेकर्ड पाइसकेका छैनौँ, अब कहाँ कहाँ के भएको छ त्यो पुरै जानकारी अझै आइसकेका छैन। तर धेरैजना के भयो, हजारौँ लाखौँ जनालाई चाहिँ यस्तै बिचल्लीमा पारेका छ भ्यालुले। अझै पनि यो शान्त छैन, कहिलेसम्म यो त्रासको अवस्था हो, अनिश्चित भइराखेका छ।
त्यही त साह्रै दुःखको कुरा, यसमा अब मानव संसाधनले पनि तुरुन्तै केही पनि गर्न नसक्ने अवस्था पर्यो। भुइँचालो गइसकेपछि भुइँचालो जाँदाखेरि तत्क्षण तपाईँले के विचार गर्नु, कस्तो लाग्यो, के ठान्नु भयो?
त्यो बेलामा त ल अब यति मात्र रहेछ, यो ज्यान त अब रहने होइन होला भन्ने लाग्यो। यस्तो हल्ला आएको हो कि अब यो घर पनि गर्ला गुर्लम हुन्छ, आफू पनि अब बचिँदैन, यति नै रहेछ जिन्दगी भन्ने लाग्यो नि हामीलाई त। हामी सबै नै अनि त्यो हामीले त कल्पना गरेका थिएनौँ बाँचिएला र अहिलेसम्म यो तपाईँ यहाँसँग कुरा गर्न सकेला भन्ने कल्पना नै थिएन।
भनेपछि ज्यानको माया मारिएको थियो त्यतिखेर?
ज्यानको त माया मार्ने कुरा आयो नि, ज्यानको त माया थिएन, यो त फेरि अर्को जीवन पाए जस्तो पो अनुभव भएको छ अहिलेसम्म। तर यो पनि अब खायो हो कि होइन भन्ने पो, त्यो पछि 29 गते जुन आयो नि, अब त्यसले त ए अझै नै अनिश्चित नै रहेछ ल जीवन भन्ने पो भइरहेको छ।
भुइँचालो पछि के देख्नुभयो
हजुर?
भुइँचालो गइसकेपछि के देख्नुभयो, कस्तो अनुभव गर्नुभयो सबैतिर बाहिर फेरि हेर्दाखेरि?
ए बाहिर त अनि हेर्न गइयो त्यो भुइँचालो, म त प्राय फेरि मलाई अब कस्तो छ के भएको छ भन्ने यो अभिरुचि भयो कि, अनि भैँचालोले बढी क्षति गएको ठाउँ गरेको ठाउँहरूमा गएँ म, त्यो गङ्गोभूतिर गएँ। अब त्यहाँ कस्तो स्थिति छ भने, अब एउटा सग्लो घरलाई अब त्यो अर्को घरले कोल टेप गरेर थिचिदिएछ, अब त्यो थिचिएको घर चाहिँ सग्लो छ, अब त्यो अरू यस्तो ठाउँ ठाउँमा एउटा मात्रै होइन कि त्यहाँदेखि यो सीता पाइलासम्मका विभिन्न घरहरूलाई अब त्यो छ सात तले घरले त्यो त्यो चार पाँच तले घरलाई कोल्टे पारेर ट्याक्कै थिचिदिया छ। अब यो हाम्रो यो टङ्गाल दरबार मेरै घर अगाडि एउटा त्यो भीमशमशेरको त्यो टङ्गाल दरबारले घरले नै ढल खिचेर अर्को सभ्य घरमा सारा त्यसको पर्खाल त्यो राणाकालीन त्यत्रो ठुलो पर्खाल गरेर उता थिचिदिया छ। अब ठाउँ ठाउँमा सिङ्गै अब त्यो 50-60 हजार लगाएर भर्खर बनाउँदा बनाइदिएको घर चाहिँ तलैदेखि आएर पुरै कोलिटे परिदिया छ। यस्तो यस्तो दृश्य हो नि, हनुमान डोगा बसन्तपुरतिर पनि हेर्न गएँ, त्यहाँ हेर्दाखेरि त यस्तो पीडा हुने, हाम्रो त्यत्रो महत्वपूर्ण सांस्कृतिक सम्पदाहरू ध्वस्त छ, खत्तम छ है। अब यो पाटनतिर पनि कृष्ण मन्दिर एउटा बचेको छ, अरू दुई तिनवटा मन्दिरहरू पनि अब त्यो सब खत्तम भएको छन्। अब काठमाडौँ त्यो हनुमान डोगा बसन्तपुरमा त धेरै नै क्षति त्यस्तो गरेका छ, भक्तपुर चाहिँ म गएको छैन, भक्तपुरमा पनि क्षति गरेका छ। भयङ्कालो धरहरा हेर्न गइयो, धरहरा त पुरै एउटा ठुटो अलिकति जग तल छ, त्यहाँ पनि धेरै मान्छे चाहिँ पर्या भन्ने सुनिन्छ। मेरो यहाँ बालुवाटारमा यो आन्तरिक राजस्व कार्यालय भन्ने थियो एउटा, शनिबारको दिन भए पनि त्यहाँ कर्मचारीहरू चाहिँ 5-7 जना कर्मचारीहरू के त्यो अफिसको कामलाई जम्मा भएको थियो अरे, त्यो पनि एकदमै ढलेर त्यहीँ सभा भए मान्छेहरू। अब पर्खालमा बस कुर्न बसेका मान्छेहरू मेरो टङ्गालमा यहाँ नजिकै पर्खालको आड लिएर बस कुरेर बसिराख्या, पर्खाले ढलिएर 3 जना मान्छे त्यहीँ क्षति। अब ठाउँ ठाउँमा यो पुलिसहरू यो ट्राफिकहरू पनि पर्खालको त्यो भैँचालो आएपछि अब आड लिन भनेर पर्खालको छेउछेउमा आएछन्, यो नक्सालमा नागपोखरीमा त्यहाँ पनि एकजना पुलिस यसरी मर्याए। अब कति कति क्षतिको त के कुरा गर्ने र विभत्स दृश्य देखिया छ। अब त्यो अहिले पालमा जताततै टुनी खेलमा खाली चौरहरूमा बसिराखेका छन् मान्छेहरू, अनि यो खाना खुवाउनेहरूको पनि छ, स्वयंहरूको यो हुने खाने क्लबहरूले त्यो खाना खाना खुवाइराखेका छन्, टेन्टमा बसिराखेका छन्। अब तिनीहरूको बिजोग घरमा भित्र यो असमतिर त्यो मखनतिर त्यो झोसेतिर कति घरहरू चाहिँ टेका लाएर चाहिँ उभिया छ। पाटनमा पनि कृष्ण मन्दिरबाट म यो पाटन ढोकातिर आएँ, त्यस्तो हेर्दाखेरि त टेका लाएर ती पुरानो घरहरूलाई उभिरहेको छ, त्राय त्राय घर दौडिएर चाहिँ भागेर हिँड्नुपर्ने स्थिति छ।
अब यस्तो क्षति र यस्तो विध्वंसकारी भुइँचालो गइसकेपछि सरकार स्तरको सरकारी स्तरबाट अनि स्थानीय स्तरबाट जनस्तरबाट सहयोगहरू उद्धारको कार्यहरू भएको कस्तो देख्नुभयो, कस्तो अनुभव गर्नुभयो तपाईँ?
उद्धारको चाहिँ के छ भने बाहिरबाट अब सहयोगहरू आएको छ प्रशस्त है, तर त्यो सहयोग दिनेहरूले जहाँ जहाँ त्यो बाटो पुगेका छ सदरमुकामसम्म बाटो पुगेका ठाउँसम्म चाहिँ त्यहाँ लाने, दुर्गम ठाउँमा जहाँ त्यहाँ यातायातको सुविधा छैन मान्छे जानलाई गाह्रो छ त्यस्तो ठाउँमा नपुग्ने, अब यो सुविधाजनक ठाउँमा चाहिँ डोरे तेह्रै पनि मान्छेले पाइरहेका छन्, त्यो दुर्गम ठाउँमा जहाँ चाहिँ हेलिकप्टर बाहेक अरूले लाने उपाय छैन त्यस्तोमा चाहिँ विचल्य अझै कायम छ। फेरि यो सहयोगदाताहरूले पनि सहयोगको नाउँमा कति त चाहिँ कस्तो देखियो भने कामै नलाग्ने त्यो त्यो डेट एक्सपायर भइसकेका चिजहरू अब त्यो खानै नहुने अब त्यस्तो त्यस्तो सामान लुगा अब लगाउनै नहुने थत्रा मुत्रा त्यस्ता कपडाहरू अब यस्तो यस्तो पनि सहयोगको नाउँमा आएको देखियो धेरै ठाउँमा। अब कुहिएको चामल लागि अब त्यो यहाँ सरकारी उसलाई भन्दाखेरि अब सदरम किन यस्तो गरे भन्दा होइन दाताहरूले त राम्रो दिया हो तर सदरमुकाममा अब त्यो राख्नु पर्यो, राख्दाखेरि अब चौरमा चिसो चौरमा राखियो पानी पर्यो कति दिनसम्म बाहिर पठाउन सकेन त्यही भएर कुहिएको हो भन्ने हो
त्यस्तो कुहिन्छ सामानहरू
त्यही त हो त्यति चाँडै कसरी कुहुने त्यो दाताहरूले पनि कतिपयले त्यो आफ्नो काम नलाग्ने त्यस्तो चाहिँ पठाइदिए जस्तो पनि देखियो कति है, अब कतिले चाहिँ अब साँच्चै नै राम्रैसँग सहयोग गरे पनि देखियो, कति संस्थाहरूले चाहिँ आफ्नै कम्पाउन्डमा पनि राखिराखेका छन्, मजाले खुवाएका छन्। मेरो यहाँ नजिकै यो उपेन्द्र यादवहरूको चाहिँ छ, त्यो एनआरएनको पहिलेको अध्यक्षको, तब उनले पनि राम्रोसँग त्यहाँ टोलको मान्छेहरूलाई राखिदिएको छ, खुवाएको छ, गरेका छ। त्यस्तै अरू पनि विभिन्न संस्थाहरूले पनि त्यो गरेका छन्, कति त्यो क्याटरिङहरूमा पनि राखिदिएका छन्, खुवाएका छन्। तर सरकारले जुन अलिक प्रभावकारी रूपमा गर्नुपर्ने हो नि, अब त्यो चाहिँ भएको अनुभव अझै पनि भएको छैन। अब यता आएर चाहिँ विभिन्न पार्टीहरूले अब आफै नै फिल्डमा गएर त्यो गर्ने भनेर पार्टीका नेताहरू कार्यकर्ताहरू पनि यता आएर अहिले एक दुई दिन अगाडिदेखि चाहिँ बाहिरबाट जान थालेका छन्। तिनीहरू अलि राम्रैसँग लाग्यो भने चाहिँ के अलिक प्रभावकारी होला कि, त्यो दुर्गमका जसले पा छैन अब तिनीहरूसम्म पुग्न सक्लान् कि, नभए चाहिँ अहिलेसम्म जति सहयोग राहत पुगेका छ त्यो वास्तवमा धेरै पीडित दुर्गमका अनगन्टारका त्यस्ताले चाहिँ पाएका छैनन्। उनीहरूको चाहिँ विचल्ली नै छ। अब त्यहाँ कति लासहरू पनि अझ झिक्न सकेका छैन, यो मान्छे मरेको पनि जुन सङ्ख्या दिइरहेको सरकारले त्यो पनि तथ्याङ्क अझ ठिक छैन भनिन्छ, कतिको अझै पत्तो लागेको छैन,
अनि सरकारी स्तरमा हामीले धेरै जनताहरूले चाहिँ नि सरकार देखेन भन्छन्, तर सरकारको एउटा अङ्ग सेना र प्रहरीहरूले जुन उद्धारको लागि काम गरे नि, यसमा तपाईँले कसरी नजिकबाट हेर्नुभयो?
यो त मलाई के लाग्छ भने अब सेना प्रहरी पनि सरकारकै अङ्ग हो। सेना प्रहरीहरूले अब राम्रो गरेका छन्, एकदम उनीहरूले ज्यान हत्केलामा राखेर कतिजनालाई चाहिँ जीवित नै उद्धार गरेका छन्। अब कति त्यो भग्नावशेषहरू पन्साउनलाई चाहिँ खटिएका छन्। अब यो दृष्टिले हेर्दा त अब सरकारले गरेन भन्न चाहिँ सकिँदैन, किनभने अब तिनीहरू पनि त सरकारकै अङ्ग हुन् नि त। रक्षा मन्त्रालय अन्तर्गत छन्, अब सेनाहरू प्रहरीहरू गृह मन्त्रालय अन्तर्गत छन्, त्यो सरकारले गरेको हो। तर सरकारले अझ प्रभावकारी रूपमा गर्नु पर्थ्यो भन्ने छ। फेरि अहिले जति विदेशी दाताहरूले सहयोग दिने भनेर घोषणा गरेका छन् त्यो सोझै फेरि सरकारलाई दिएको छैन। सरकारको कोषमा यिनीहरूले जति भन्या हो त्यो अनुसारको रकम नै त नभएको छैन। अब उनीहरूले चाहिँ अब सरकारले अहिले स्थानीय प्रशासन नभएको, स्थानीय निकायहरूको चुनाव नभएको त्यो रित्तो भावनाले अब दाताहरूले पनि सरकारलाई विश्वास गरेका छैनन्, अब त्यो राम्रोसँग उपयोग हुन सक्दैन भन्ने उनीहरूलाई लागेको छ। तर उनीहरूले सोझै त्यो दिएको पनि छैन है। अब सरकारसँग अब त्यति सामर्थ्य पनि छैन होला, तैपनि अब सरकारले यता आएर चाहिँ अब केही गर्दैछ, अलि चाहिँ प्रभाव देखाउँदैछ, जस्तो चाहिँ यो दुई चार दिनदेखि चाहिँ अलिअलि त्यसको आभास पनि भएको छ।
हजुर, अनि अघि नै भनिहाल्नु, यहाँलाई चाहिँ नि त्यस्तो साथ सहयोगहरू केही चाहिँ यस्तो अनुभव गर्नुभएको छ? तपाईँहरूले नि आफूले केही सहयोगहरू चाहिने अथवा त्यस्तो केही को अनुभव सहयोगको चाहिने आवश्यकता देख्नुभएको छ आफूहरूलाई?
होइन, हामी आफूलाई त केही चाहिँदैन होइन, तर जो पीडित छन् होइन, जसको अब घर बासै छैन, जसको घर चर्केर बस्ने स्थिति छैन, अब त्यस्ताहरूलाई चाहिँ सहयोग गर्नुपर्छ। अब हामी आफूलाई चाहिँ त्यो सहयोगको आवश्यकता छैन। अब हामी त अहिले आफ्नो घरमै बसेका छौँ, हाम्रो घर त्यस्तो बस्ने नहुने त्यस्तो छैन, सामान्य त्यो जसको पनि छ अहिले काठमाडौँमा घरहरू, त्यो रौँ जस्तो भित्ताहरू, त्यो पार्टिसन वालहरू यसो अलिअलि चर्किने उयो गर्ने त्यस्तो त जसको पनि छ, तर बस्ने नहुने चाहिँ होइन, बस्नुहुन्छ। हामीलाई त्यस्तो सहयोग राहत त्यस्तो चाहिएको छैन, तर हुने खाने भए पनि जसको चाहिँ अब घरै ढल्या छ, बस्नै नहुने स्थिति छ होइन, जसको
वास्तविक पीडितले सहयोग पाउनु पर्यो भन्नु
पर्यो, त्यस्ताले त अब पाउनै पर्यो नि, यिनीहरू त हुने खाने हो नि, यिनीहरूलाई चाहिँदैन भन्नु चाहिँ भएन। तर त्यस्ता सम्पन्न मान्छेहरू पनि अहिले सडकमा पुगेका छन्, त्यस्तालाई पनि हेर्नुपर्छ, र अरू जनसामान्य जो साह्रै निम्न वर्गका त्यस्ता विचाराहरूको त विचलिने भएको छ, तिनीहरूलाई त हर सम्भव सहयोग गर्नुपर्छ, उनीहरूको बासको प्रबन्ध, गाँसको प्रबन्ध, सरकारले गर्नुपर्छ, सरकार बाहेक अब कसले गर्न सक्छ र उनीहरूको त आधार नै सरकार हो, त्यस्तो धेरै डिपेन्डली नै छन् अहिले त्यस्ता पनि।
हजुर हजुर हस्, यस विपत्तिमा यहाँहरू फेरि सुरक्षित र स्वस्थ रहनु होला भन्ने हाम्रो शुभकामनाका साथ यहाँले भूकम्प सम्बन्धी आफ्नो विचार सम्झना हामीसँग बाँड्नु भएकोमा हामीलाई हामी धन्यवाद भन्छौँ।
मेरो अनुभव यो बताउने जुन अवसर दिनुभयो त्यसको लागि धन्यवाद। तर मलाई के लाग्छ भने बासुजी,
हजुर
यो महाभूकम्पले एउटा नयाँ नेपाल चाहिँ उभ्याउँछ कि जस्तो लाग्छ क्या मलाई। अहिले चाहिँ जुन पहिले चाहिँ अब जात जाति अनेक विभेद यस्तो यस्तो थियो नि, अहिले त्यो चाहिँ यसले चाहिँ कम गरे जस्तो लाग्छ। अब एउटै टेन्टमा अहिले चाहिँ विभिन्न जात जातिका, मधेसका, पहाडका, हिमालका त्यस्ता परिवारहरू संयुक्त भएर बसेका छन्। अब मधेसबाट पनि अब यता पहाडतिरलाई सहयोगहरू उनीहरूले उठाएर पठाइराखेका छन्। अब यस्तो विभेद, यस्तो साम्प्रदायिकता चाहिँ यसले अन्त्य गर्ला र नेपाल चाहिँ हामी सबैको हो, नेपाललाई चाहिँ उठाउनु पर्छ भन्ने भावना चाहिँ जागृत होला र नेपाल अब एउटा नयाँ रूपमा उभिएला भन्ने आशा चाहिँ गर्न सकिन्छ कि जस्तो लागेको छ मलाई।
हामीले पनि यहाँबाट यस्तै आशा गरेका छौँ। अहिले यो भूकम्पले गर्दाखेरि जति नेपाली, संसारका नेपाली र नेपालको नेपालीहरू एकजुट भएको छ नि, यसले चाहिँ वास्तवमा नेपाल एउटा नयाँ बाटो समाउने मौका लिएको छ यस अब अहिले, र अहिले पनि बनेन भने फेरि कहिले पनि बन्दैन। सरकारदेखि जनतासम्म सबैले चाहिँ नयाँ बाटो समाउने यो एउटा राम्रो मौका हो र यसमा चाहिँ सबैले यो बाटोमा हिँडौँ भन्ने हामीले पनि आशा राखेका छौँ।
तपाईँले भने एकदम ठिक हो, यो बेलामा पनि मान्छे चेतेनन् र फेरि त्यस्तै कलह र वैमनस्य नै गयो भने अनि कहिले नेपाल भन्छ,
कहिले पनि भन्दैन।
अवसर, यो अवसरको रूपमा पनि लिनुपर्छ र त्यसले अवश्य नै नेपालको मुहार चाहिँ नयाँ हुनेछ भन्ने हामी आशा गरौँ।
हजुर।